الرحمن الرحيم الحمد لله رب العالمين صلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا أبي القاسم الطيبين الطاهرين واللعنة الدائمة على قضائهم أجمعين أما بعد فقد قال الله تبارك وتعالى في كلامه الحميد وفرقانه المجيد قوله الحق وهو أصدق القائلين بسم الله الرحمن الرحيم ولو اتبع الحق أهواءهم لفسدت السماوات والأرض ومن فيهن صلوات عليكم تمام تعریفیں خالق حسن مصطفیٰ کے لیے اور تمام حدیۂ درود و سلام ذات حسن مصطفیٰ کے لیے ان کے سید و سردار آبا و اجداد اور تمام طیبین و طاہرین کے لیے الحمدللہ الذی جعلنا من المتمسکین بالقرآن العظیم وجعلنا وجعلنا من المتمسکین بولاية علی ابن ابی طالب علیہ السلام عظم اللہ اجورنا واجورکم بمصابنا بالحسین علیہ السلام وجعلنا وإياكم إن شاء الله من الطالبين بالثأره مع وليه الإمام المهدي من آل محمد عليه السلام أما بعد واجب الاحترام سرکار امام مصطفیٰ کے عاشقین آپ کی خدمت معظم میں کرنا سے طالب علم کی حیثیت لیے ہوئے کوشش کر رہا ہوں کہ کچھ حق ادا ہو سکے اس معصوم امام کے حالات کو بیان کرنے میں کہ جن کے حالات کو بیان کرنا ہم سب کی ذمہ داری ہے. یہ کرم سرکار امام مصطفیٰ کا ہے کہ وہ قبول فرمائیں تو انداز ایسے کہ وہ کنیز ہے, کچھ ملکیت نہیں رکھتی, اس نے امام ہی کے باغات سے کچھ پھول جمع کیے ہیں اور پھولوں کا گلدستہ بنا کر خدمت معصوم میں پیش کر رہی ہے. اس کی کیا حیثیت ہے, اس کی کیا قیمت ہے, اس کی کیا وقعت ہے, کیا پیش کرنے والی اور کیا وہ جو پیش کر رہی ہے. امام نے بڑی محبت سے قبول فرماتے ہوئے ارشاد فرمایا, جاؤ تم راہ خدا میں آزاد ہو, راہ خدا میں آزاد ہو. یہ جملہ کہنا بڑا آسان ہے, حقیقت میں کنیز کی قیمت اور غلام کی قیمت کا ایک پورا صدقہ جاریہ ہے. تو امام نے, لوگوں نے سوال کیا, مولا ایک چھوٹے سے کام پر آپ نے اتنا بڑا تحفہ عطا کر دیا, کچھ عطا کر دیتے, کچھ انعام فرماتے, آپ نے تو اسے آزاد ہی کر دیا. ارشاد فرمایا, اس نے اپنی حیثیت کے اعتبار سے مجھے تحفہ دینا چاہا تھا تو میں اپنی حیثیت سے کم کیسے اس کو عطا کرتا, میری حیثیت اور ہے, معصوم کی حیثیت اور ہے. تلاش اور جستجو ہم سب کی شرعی ذمہ داری ہے کہ تاریخ میں وہ کون سے مسائل رہے جن کے اعتبار سے اتنا مظلوم امام کہ آج چاہنے والوں کے نزدیک بھی اتنا قابل ذکر نہ رہا. یقیناً ایمان کی صلح پر گفتگو کا آغاز کرنے سے پہلے تاریخ میں ایک ایسی صلح کا بیان بطور حصول ثواب کر رہا ہوں کہ اللہ کے رسول نے, خدا نے بڑا انتظام کیا تھا, کتنی جنگیں مسلط کی گئیں, کتنی جنگیں مسلط کی گئیں, اور جتنی جنگیں مسلط ہوئیں ان سب کی دلیل یہ ہے کہ وہ سب کے سب مدینے کے اطراف میں واقع ہوئیں. اس کا مطلب یہ وہاں سے, یہ یہاں سے چل کر کہیں نہیں گئے, کوئی وہاں سے چل کر یہاں تک آیا ہے. تو ان کے شہر پر جب حملہ کیا جا رہا ہو تو انہوں نے اپنی دفاع کے لیے ہتھیار اٹھائے تھے. صرف ایک ہی موقع ہے, اور وہ موقع بھی ایسا کہ اللہ کے رسول نے خواب دیکھا ہے, اور خواب میں یہ دیکھا ہے. کہتے یہ جملہ کہنا بڑا مشکل ہے کہ خواب دیکھنا, رسول خواب دیکھتے کب تھے؟ اس خواب تو وہ دیکھتا ہے جس کی آنکھیں بند ہوں سوتے ہوئے, ٹھیک ہے؟ خواب کون دیکھتا ہے؟ ارے آج کل تو لوگ جاگتے میں بہت سارے خواب دیکھتے ہیں. حیرت کی بات ہے کہ خوارج بن کر بھی جنت کی آرزو کرتے ہیں, اس سے بڑا خواب اور کیا ہوگا؟ جنت کے دیوانوں کے سرداروں کو مانتے نہیں تب بھی اپنے آپ کو شہید خیال کرتے ہیں, اس سے بڑھ کر اور خواب کیا ہوگا؟ تو کوئی سوتے میں خواب دیکھتا ہے؟ آج کل کے مسلمان اتنے زیادہ اسٹائل والے ہو گئے ہیں کہ وہ جاگتے میں بھی خواب دیکھتے ہیں. لیکن خواب کا مسئلہ کیا ہے؟ کلچے خواب کے عنوان سے خالی ایک جملہ کہہ دوں کہ لوگ سوال کرتے ہیں وہ خواب کیا ہے جس کو دیکھتا ہے انسان آنکھیں بند کر کے, باقی ہر چیز انسان آنکھیں کھول کے دیکھتا ہے. یہ خواب ہی تو ہے, تو انسان آنکھیں بند کر کے دیکھتا ہے, مگر جس کی آنکھیں بند نہ ہوتی ہوں اس ختمی مرتبت کے خواب کو کیا خواب کہو؟ ہماری بیداری سے افضل ہے ختمی مرتبت کا خواب. ہماری بیداری سے افضل ہے ختمی مرتبت کا حالت خواب. تو پھر اگر ہماری بیداریوں سے وہ افضل ہے تو ان کا وہ خواب ہمارے حقیقتوں سے زیادہ افضل ہوگا. وہ اگر بیان فرما رہے تھے, اتفاق سے کچھ ماحول میں یہ بات آج لگتا ہے کہ محسوس ہو جائے گی کہ حج اور عمرے کی باتیں اللہ کے رسول نے بھی خواب دیکھا ہے, اور خواب میں یہ دیکھا ہے کہ آپ احرام پہنے ہوئے خانہ کعبہ کا طواف کر رہے ہیں, اور آپ نے اپنے خواب کو اپنے ساتھیوں کے ساتھ اپنے اصحاب کے درمیان بیان فرمایا. بس خواب پر عمل کرنے کا ارادہ فرمایا, سب کے سب لوگ تیار ہو گئے. اصل مقصد خواب نہیں ہے, اصل مقصد وہ فتح مبین ہے جس کو صلح حدیبیہ کے نام سے پہچانا جاتا ہے. اس کے لیے جب گھر سے نکلے ہیں اللہ کے رسول تو ارادہ تو یہ کہ آپ جا رہے ہیں مکہ المکرمہ عمرہ کرنے کے لیے, اور جو صاحبان ایمان بار بار عمرہ کر چکے ہیں, بار بار حج کر چکے ہیں, انہیں خوب یاد ہے مدینہ منورہ سے ایک ہی میقات ملا ہوا ہے. اس میقات کا نام مسجد شجرہ ہے, اس میقات کا نام ذل حلیفہ ہے, اس میقات کا تیسرا نام مجھے بہت یاد رہتا ہے, مجھے ہر وہ نام یاد رہتا ہے اس میں کہیں سے کہیں بھی علی مل جاتا ہو. اس کا نام آبیار علی صلوات پڑھے محمد اللہ. تو آبیار جمع ہے بئر کی, بئر کہتے کنویں کو, کچھ کنویں تھے جو مولا متقیان نے اس علاقے میں فلاح و بہبود کے عنوان سے آپ نے اللہ کے رسول کے حکم سے آپ نے وہاں پر کھودے تھے, تو ان کی مناسبت سے وہ علاقہ آبیار علی کہلاتا ہے. میں کہتا ہوں ساری دنیا کے جتنے چشمے اور کنویں اور سمندر اور جتنا پانی ہے سب کا سب آبیار علی ہے. وہ الگ بات ہے کوئی پی کر بھی علی کو نہ مانے, तो जो जीकर अली को मान रहे हैं वो पीकर अली को मान रहे हैं। आबियार अली मीकात का नाम है। मीकात का लफ्जी तर्जुमा है एहराम बांधने की जगह, एहराम बांधने का वक्त। मीकात से अल्लाह के रसूल ने एहराम पहना अपने ख्वाब की बुनियाद पर, अपने ख्वाब की बुनियाद पर। कोई मेराज को ख्वाब कहता है और हम सुलह हुदैबिया के उनवान को ख्वाब कहते हैं। आप चले हैं उसी बुनियाद पर, एहराम पहन लिया। पूरा वाकया बयान नहीं करता, खाली वहां तक पहुंचाऊं। हुदैबिया का नाम है बतन मक्का। पूरे कुरान में लफ्ज मक्का एक बार ही इस्तेमाल हुआ है और वो इस्तेमाल हुआ है बतन मक्का के उनवान से, वो इलाका जहां पर सुलह हो रही थी। ये काफिला पहुंचा है अमन। अल्लाहु अकबर, कितना हसीन मरहला है कि खुदा ने कफन रखा सफ़ेद अमन की अलामत, एहराम रखा सफ़ेद अमन की अलामत, नमाजी का लिबास रखा सफ़ेद अमन की अलामत। आओ बाहर से आओ, देखो चांदनी सफ़ेद अमन की अलामत। उसके बाद भी तुम्हें हुसैनियत से क्यों डर लग, तलवार पड़े मोहम्मद वाले तो अगर अमन की अलामत जरा सा इजहार मोहब्बत कर लें, अपने खला को ख़त्म कर लें, करीब आ जाए इंशाअल्लाह। कुर्बत भाई से उल्फत है। भैया मैं क्या करूं, अमन में तीन ही हर्फ हैं मगर हर तीन हर्फ बुरे नहीं होते, कभी कभी तीन हर्फ भी कमाल के होते हैं। कि शुरू अलिफ से होते, ख़त्म नून पर होते हैं। ये अमन का थोड़ा सा खुलासा है। तो अमन का पैगाम अल्लाह के रसूल एहराम पहने हुए, और आपके साथ हर सफ़र में एक बीवी आपके साथ रहती थी। हम तो ऐसी अज़वाज को सलाम करते, रसूल को मशवरा दें तो रसूल मशवरे को कबूल फरमा लें। रसूल की शख्सियत को इतना गिराया गया, हाकिम शाम के बनाए हुए गढ़े हुए अफसाने जो आज हदीसों की शक्ल में सामने मौजूद हैं, कि उस सफ़र में अपने काफ़िले से फरमा रहे हों कि तुम आगे बढ़ जाओ, और वो छोटी बीवी और वो रेस लगा रहे हो। अल्लाह याज़ बिल्ला मिज़ालिक तौहीन पैगंबर के अंदाज। मैंने तो बयान किया ही नहीं है, खाली इशारे किए हैं कि इस्लाम को ज़ख्मी कैसे किया गया। इस्लाम, पूरा इस्लाम डिपेंड करता है ख़त्मी ये मर्तबत की ज़ात पर। इस्लाम ना आप पे डिपेंड करता ना मुझ पे करता है, क्योंकि हलाल व मोहम्मद हलाल इला यौमिल क़यामत, हराम व मोहम्मद हराम इला यौमिल क़यामत। तो अब अगर शख्सियत पैगंबर को ही आप इस तरह से रिवायतें गढ़कर मुतासर कर दें, ज़ख्मी कर दें, तो क्या रह जाएगा फिर। तो सलाम हो उस उम्मे सलमा सलामुल्लाह अलैहा पर जो साथ साथ हैं। पता चला जब कभी सुलह हुदैबिया के नाम से फतह मुबीन मिल रही हो तो पैगंबर बेगम का इंतखाब भी बहुत देख के करते। भाई वो बेगम कैसे और सफर में साथ होती होंगी, इस सफ़र में तो वो ख़ास मोमिना साथ में हैं कि जिन्होंने बहुत बड़ी मुश्किल को हल किया है। खैर उम्मे सलमा की तारीख अलग से बयान की जाए, वो अलग वक्त चाहिए। खाली बात मुकम्मल करते हुए कि ये पूरा काफिला अल्लाह के रसूल का, अब रसूल ने अनाउंसमेंट किया कि मैं उम्रा करने जा रहा हूँ, तो कितना बड़ा काफिला बन गया। लोग जगह जगह से उठ के चले, हम भी चलेंगे, हम भी चलेंगे, हम भी चलेंगे। रसूल खुदा जिस काफिले के कायद हों उसमें सबको जाना चाहिए ना। लेकिन मैं क्या कहूँ, वो भी चले जिनको शक था, वो भी चले जिनको शक वालों के साथ उल्फत थी, और वो भी चले जिनको इन दोनों से नफरत थी। तो काफिला ख़त्मी मर्तबत में तीन तरह के लोग तो होंगे ना। भाई कूफे में अगर चार तरह के लोग थे तो यहाँ तीन तरह के लोग तो होंगे ना, तो अभी सबके सब साथ साथ चले, किसी के चेहरे पे लिखा हुआ नहीं है कि कौन क्या है। अलबत्ता जब काफिला इतना करीब पहुंच गया कि गोया के मक्के के बतन तक पहुंच गया, बतन माने शिकम यानी हुदैबिया, और वहां उनको इत्तला काफिरों को हो गई कि ये हमसे पूछे बगैर क्यों आ रहे। हालांकि एहराम पहनकर आए थे, एहराम पहनने वाला हालत एहराम में हथियार का उठाना हराम है, फिकी मसला है। वो 24 मुहर्रमात में हथियार हमलुस्सलाह उठाना हथियार का हालत एहराम में हराम है। बहुत सी हराम बातें हाकिम शाम ने ऐसी हलाल की हैं कि अगर दो चार जुमले आपकी खिदमत में पेश कर दूं तो ज़रा सा इस मसले को आप उसके साथ मिला के देखिएगा कि आखिर मक्कतुल मुकर्रमा में एहराम के नीचे खंजर लिए हुए कौन लोग आए थे। वो भी तो एहराम था, ये भी एहराम है, वो भी एहराम था। ये मसाइल मुख्तलिफ कब हुए, ये कब फिरके के अंदाज बनाए गए, तमाम बातें अपने मकाम पर बहस तलब हैं। खाली चंद बातें हाकिम शाम के कारनामों के एतबार से, उनमें एक कारनामा ये भी कि उसने जो चाहा हलाल किया और जो चाहा हराम किया। बहुत सख्त जुमला है, तफसीलात भी इसकी आएंगी। ईदैन ईदैन, ईदुल फितर और ईदुल अज़हा, इसकी नमाजों में अजान और इकामत शरीयत ने बयान नहीं की है। इसमें अजान नहीं होती, इकामत नहीं होती। यह अल्लाह के रसूल का फरमान है कि अजान और इकामत बस पंजगाना नमाजों में है, न नमाज आयात में है, न नमाज ईदैन में है। और इसने ईजाद किया नमाज ईदैन में अजान को भी और इकामत को भी, अजान को भी और इकामत को भी। खाली ईद तक आज बात इस मकाम पर रोकूं, बाकी बातें आगे अगले मरहले पर। और ईदैन के खुतबे हमेशा नमाज के बाद दिए जाते थे खत्मीय मर्तबत की शरीयत में। हाकिम शाम वो पहली शख्सियत है तारीख की जिसने ईदैन के खुतबों को ईदैन की नमाज से पहले देने की बिदअत का रिवाज डाल दिया। ठीक, तो अब ये हालत एहराम में हथियार का उठाना भी उन एक बिदअतों में से है जो हाकिम शाम ने तमाम बिदअतें जारी की, उनमें से एक ये भी कि एहराम पहनो। अच्छा, एहराम की बात और सुन लीजिए। कभी कभी यहाँ से मक्के जाते हुए रास्ते भर में वो गल्फ एयर वाले लगा देते हैं पूरी फिल्म उनकी कि जी क्या हराम है और क्या हलाल है, और देख रहे होते हैं कि कहाँ गए हलाल मोहम्मद और कहाँ दम तोड़ दिए हराम मोहम्मद ने। आम हुज्जाज को मालूम भी नहीं होता क्या हो रहा है। हालत एहराम में खुशबू का इस्तेमाल, खुशबू लगाकर एहराम की नियत करना, ये बिल्कुल ऐसे ही है जैसे हफ्ते के दिन मछली का शिकार। मैं इसको आसान कर लूँ इसलिए कि वो जिन्होंने उमरा और हज नहीं किया उनके लिए ज़रा सा मसला सलवात पढ़े मोहम्मद वाले मोहम्मद। हालत एहराम क्या है, पाबंदी एहराम में एक पाबंदी ये है कि इंसान जब हालत एहराम में आना चाहे तो खुशबू का इस्तेमाल हराम है उसके लिए। हालत एहराम में आने से इतना देर पहले अपने आप को खुशबुओं से अलग कर दे, इतना देर पहले अलग कर दे खुशबुओं से अपने आप को कि फिर जब एहराम की नियत करे तलबिया पढ़े तो उस पे लिबास में उसके बदन से खुशबू ना आ रही हो। और ये बाकायदा एहराम पर खुशबू लगा के फिर पहन लेते हैं, फिर कहते हैं अब खुशबू लगाना हराम है। ये वही वाली बात है कि हफ्ते के दिन मछली का शिकार, तो हफ्ते से पहले ही और नालियां बना बना कर और रास्ता अपने यहाँ होज तक ले आते थे कि जुम्मे के दिन मछलियाँ समझ के आया जाने कि ये तो कल हफ्ते का दिन, उसके बाद वो वहाँ से रास्ता बंद करके उठा लिया करते थे, तो कोई वाली बात है। तो हाकिम शाम ने जो बिदत ईजाद की उसमें एक बिदत ये भी है कि उसने हालत हराम में खुशबू लगाने के रिवाज को कायम किया। अब दो बातें हैं, या तो इस्लामी अहकाम से ज़िद थी, मुखालफत शरीयत थी, या जहालत थी अबू जहल के चाहने वालों की। और आज तक लोग करे जा रहे हैं। तो हालत हराम में हथियार उठाने का मसला वाज़ेह हो गया कि अल्लाह के रसूल जब आए हैं हुदैबिया के मकाम पर तो आप हथियार के बगैर हैं, क्योंकि अहराम की हालत में कोई असलहा कैरी नहीं हो सकता। सारे मुसलमान आए हुए, कुफार मक्का ने अपने नुमाइंदे को भेज दिया सोहेल इब्ने आमर, क्यों आए हो? क्या उमरा करने आए हैं? क्या हमसे पूछे बगैर? क्या इस साल तो आप उमरा नहीं कर सकते? मुहायरत पाया, कुफार मक्का का रसूल खुदा से मुहायदा। और बहुत गौर कीजिएगा कि जो मैं शर्तें बयान कर रहा हूँ सुलह इमाम मुश्तबा के हवाले से, उनको जहन में लाते हुए फिर अल्लाह के रसूल का अंदाज, अंदाज हिल, अंदाज बुर्दबारी, आपने काफिरों से सुलह करते हुए उनकी हर बात कबूल फरमा ली। फर्क हो गया, क्या फर्क हो गया? कि यहां काफिर शर्त बयान करते थे, पैगंबर मुस्तकबिल को देखकर शर्तें कबूल करते थे, और वहां इमाम हसन शर्तें बयान करते थे, और हाकिम शाम जहालत के पर्दों में डूबा हुआ कबूल करता चला जाता था। मैं अगर ये जुमला इस तरह ही अदा कर दूं कि हुदैबिया की सुलह ऐसी है कि काफिर सुलह करने पर रसूल को मजबूर कर रहे थे कि जो हम कहेंगे वो लिखना होगा, और इमाम की सुलह ऐसी है, अल्लाहु अकबर, भाई ये जुमला काफी है कि कलम और दावत रसूल को ना दिया गया, थोड़े ही दिन के बाद कलम और दावत हसन को दिया गया, लिख दो। अरे जब वो लिख रहे थे तुमने रोक दिया, अब उनका नवासा ये उन्हीं का तो है, उनका कैसे है सलवात पढ़े मोहम्मद वाले मोहम्मद। एक रिवायत पढ़ रहा था, रिवायत अहले सुन्नत के यहाँ की पढ़ रहा हूँ, और मेरी इन तकरीर में आम तौर पर रिवायतें वहाँ से आ रही हैं कि आम मुसलमान क्या लिखते हैं। तो दो शख्सियतें, एक का नाम उनमें से कुद्दाम इब्ने मादी करब है और एक असदी शख्स है, ये दोनों हाकिम शाम के पास पहुँचे हुए हैं। और हाकिम शाम के पास जब पहुँचे जबकि इमाम शहीद हो चुके हैं, यानी इमाम मुश्तबा अलैहिस्सलाम शहीद हो चुके हैं, उस वक्त ही वहाँ पहुँचे, या ये उस वक्त पहुँचे उससे पहले पहुँचे हुए थे, खबर बाद में पहुँची शहीद होने की। तो कुद्दाम ने कहा इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, जब खबर सुनी इमाम के शहादत के इंतकाल की, जो भी आप कहें, तो उस पर हाकिम शाम ने तंजिया कहा क्या तुझ पर मुसीबत टूट पड़ी है, क्यों पढ़ता है इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन? हाकिम शाम की तबीयत की खबासत में ये एक जुमला भी काफी हो जाए कि उसने इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन की तिलावत भी इमाम मुश्तबा की शहादत की खबर पर बैन कर दी थी। क्यों पढ़ रहे हो? उसने कहा ये तू क्या बकता है, तू नहीं जानता है? मैं जानता हूं कि अल्लाह के रसूल हसन को गोद में लेके ऐसे चूमते थे, और ये रिवायत वहां की है, बहुत गौर कीजिएगा, और फरमाते थे हसन मेरा है, हुसैन अली का है। अब इसकी जितनी गहराई है, अल्लाहु अकबर, वो हर शख्सियत अल्लाह के रसूल से मंसूब है, इसमें कोई शक नहीं है। इन्नहुम मिन्नी वाना मिन्हुम, ये सब के सब मुझसे हैं और मैं इन सब کے سب سے ہوں، لیکن حسن مجھ سے ہے اور حسین علی ابن ابی طالب سے. یہ قدام کہتا ہے. تو اللہ کے رسول پہنچے ہوئے ہیں حدیبیہ کے علاقے میں، اور ہم نے کیا جملہ کہا ہے، لکھنے والا کون ہے؟ بھائی آپ جب گئے ہوں گے، اللہ کے رسول جب گئے ہوں گے، احرام پہن کے گئے ہوں گے، تو کیا کوئی احرام پہن کر ساتھ میں قلم دعوات لیتا ہے؟ اس کا مطلب ہے پیغمبر بغیر قلم و دعوات کے گئے تھے. بالکل تھوڑی سی مثال، عاشور کے سانحے پر مارکیٹس کا جلنا، یا راولپنڈی کے واقعے میں مسجد و مدرسے کا جلائے جانے کا الزام. تو ایک ہی سوال، ایک ہی جواب، کہ جو عزادار اتنی سخت چیکنگ کے پروسیس کے بعد جلوس میں داخل ہوا ہو، کیمیکل کہاں سے لائے گا؟ جو ماتم کرنے آیا ہو وہ کیمیکل کیوں لائے گا؟ تو جو آیا عمرہ کرنے ہو، اسے کیا پتا کہ کیا ہونے والا ہے؟ یہ میں اپنے الفاظ کہہ رہا ہوں، اسے کیا پتا کیا ہونے والا ہے؟ یہ تو منصب کی بات الگ ہے کہ آپ نبی آخر الزمان ہیں، آپ کو تو معلوم ہے ہونے والا کیا ہے، مگر قلم دعوات ساتھ میں نہیں ہوگی. اب جس کو سلو کروانی ہے، لکھوانی ہے، وہ قلم بھی لے کر آئے، دعوات بھی لے کر آئے. میں کہتا ہوں کافر پھر بھی اس پر تیار تھے، ہم قلم بھی دیتے ہیں دعوات بھی دیتے ہیں. تو کافروں نے حدیبیہ کے علاقے میں رسول کو قلم بھی دیا اور دعوات بھی دی. کیا کرے مسلمان، تاریخ نہ پڑھے تو کیا کہے مسلمان، کہ مسلمانوں نے اپنے رسول کو نہ قلم دیا نہ دعوات دی. ایسے ہی ہے نا. تو اب سہیل ابن عمر کی باتوں کو، تمام باتیں شرائط اپنے مقام پر، وہ الگ موضوع ہے. صرف ایک جملہ، کتنا حلم کا مظاہرہ پیغمبر نے کیا ہے، اتنا مظاہرہ کیا کہ وہ لکھا گیا تھا ہاذا ما صالحا، یہ وہ تحریک جس پر مصالحت کی ہے، ہاذا ما صالحا جس پر دونوں نے مصالحت کی. کون؟ ایک سہیل ابن عمر اور ایک محمد الرسول اللہ صلی اللہ علیہ وآلہ وسلم. اللہ نے بڑا کرم کیا کہ فتح مکہ سے پہلے ہی صلح حدیبیہ، ورنہ بہت سارے کاتب وہی بعد میں بن گئے تھے. تو کہتے یہ بھی انہوں نے لکھا تھا، بلکہ میں الفاظ اپنے اگر اس طرح موڑ دوں کہ قلم اور تلوار دونوں معصوم کو دیکھ کے چلتے ہیں، تلوار معصوم کے ہاتھ میں آئے تو اسلام کی فتح ہے، اور قلم معصوم کے ہاتھ میں آئے تو فتح مبین ہے. لکھا کس نے ہی ہے؟ مولائے متقیہ نے لکھا ہے. تو آپ لکھ رہے تھے ہاذا ما صالحا، یہ وہ تمام شرائط جس پر مصالحت کر لی ہے. سہیل ابن عمر نے، کفار مکہ کے نمائندے نے، اور محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم. ٹھیک ہے، سہیل ابن عمر ہے کافر، ہے کافر، بدترین کافر ہے، لیکن خبیث ترین منافق سے بہتر ہے. اس نے کہا کاٹ دو. کیا کاٹ دو؟ کیا کیوں لکھا ہے رسول اللہ؟ اگر ہم ان کو اللہ کا رسول مان رہے ہوتے تو روکتے کیوں؟ اب یہاں روکے رہیے کہ میں نے آپ کو روک دیا ہے. کیوں روک دیا ہے؟ فتح مکہ کے موقع پر حضرت عباس ابن عبد المطلب نے، میں کیا جملہ کہوں، سفارش کی ہے اس کی ابو سفیان کی. ابو سفیان ابو حنزلہ، حنزلہ کا باپ، اس کا ایک بیٹا حنزلہ، ایک عمر، ایک معاویہ الی آخر، اس کی سفارش کی ہے. تو اللہ کے رسول کے سامنے کلمہ پڑھتا ہے کہ خدا وحدہ لا شریک ہے. آپ فرماتے ہیں سب معاملات طے ہو رہے ہیں, معاف کر دیا گیا ہے, کہ اس بات پر ایمان رکھتا ہے کہ میں نبی ہوں, کہتا ہے اس بات پر دل اطمینان کی حالت میں نہیں ہے. ایک وہ کہتا ہے اگر ہم ان کو رسول اللہ مان رہے ہوتے, فرق واضح ہوا منافق میں اور کافر میں, اگر ہم ان کو رسول اللہ مان رہے ہوتے تو ان کو مکے میں آنے سے روکتے کیوں؟ رسول اللہ مان کر بھی, کلمہ پڑھ کر بھی, رسول کے در پہ آزار کل بھی تھا اور آج بھی ہے, جو خباثت نسلوں میں میراث کے نام سے آگے بڑھی اس کا اثر آج بھی ہے. تو اب یہ مولا متقیان نے فرمایا میں تو نہیں کاٹوں گا, اسے میں نہیں کاٹ سکتا, لیکن میرا تو عقیدہ ہے, یقین ہے کہ محمد اللہ کے رسول ہیں, میں نہیں کاٹ سکتا. یہ پھر اللہ کے رسول مسکرائے, فرمایا لائیے ہمیں دے دیجیے. اب میں تاریخ کے تمام طالب علموں سے پوچھتا ہوں, رسول اللہ کو نہ پڑھنا آتا تھا اور نہ لکھنا آتا تھا, تو ٹٹول ٹٹول کے علی نے بتایا ہوگا کہ کہاں لکھا ہوا رسول, اس کے آگے کہاں لکھا ہوا لفظ اللہ, یہ کاٹ دیجئے. لیکن تاریخ شاہد ہے رسول اللہ نے قلم اٹھایا, اور قلم اٹھانے کے بعد صرف صلح حدیبیہ کے اس معاہدے کو انتشار اور ہونے سے پہلے ختم ہو جانے سے بچانے کے لیے آپ نے اتنی بڑی بات قبول کر لی. اگر اس کی اہمیت, اس کا وزن ہمارے اذہان میں آ جائے, پھر سوچیں کہ امام نے جو شرائط لکھی ہیں, شرط نمبر ایک تسلیم الامر الی معاویہ علی ان یعمل بکتاب اللہ و بسنت رسولہ و بسیرت الخلفاء الصالحین, امام حکومت دے رہے تھے اور حکومت دیتے ہوئے اعلان کر رہے تھے کہ اگر محمد کا لخت جگر حکومت بھی دے تو شرط کے ساتھ دیتا ہے, خلافت نہیں دے رہے تھے, حکومت دے رہے تھے, الامر حکومت ہے, الامر حکومت ہے, حکومت دے رہے تھے اور دے رہے تھے, دے رہے تھے, لے نہیں رہے تھے. بات بڑی آسان سی ہے, لوگ لینے والے آل محمد کل بھی دینے والے تھے, آج بھی دینے والے ہیں. اور شرط, پہلی شرط کہ معاویہ حاکم شام کتاب خدا کے مطابق عمل کرے گا. چلیے یہ شرط کو قبول کیا معاویہ نے, کہا جی اس نے تو آنکھیں بند کر کے پہلے سائن کر دیے تھے کہ جو چاہیں لکھ دیں. شرط قبول کرنے کا مطلب اب تک جو کیا تھا وہ کتاب خدا کے مطابق نہ تھا. اب اگر حسن سے خیرات میں حکومت مانگ رہا ہے, اب اگر حسن سے خیرات میں حکومت مانگ رہا ہے تو امام فرماتے ہیں حکومت ملے گی شرط پر کہ کتاب خدا پہ عمل کرنا پڑے گا. دوسری شرط, کتاب خدا کافی ہے مولا, بس کافی ہے نا, کہ نہیں بس سنت رسول ہی, یعنی آل محمد جب بات کریں گے تو قرآن کے ساتھ سنت کی بات کریں گے. ٹھیک, قرآن رسول کی سنت, وہ سیرت الخلفاء الصالحین, اور اس کے ساتھ ساتھ جو نیک صالح افراد گزرے ان کی سیرت اور روش, یعنی کہ اشارہ مولا متقیان علی ابن ابی طالب علیہ السلام کی طرف. ٹھیک, ہم نے یہ ایک نمبر بیان کر دی, اس کی مسائل تھوڑے سے آج بھی آ گئے. شرط نمبر دو المادۃ الثانیہ, اس کو کل آغاز کیا تھا, آج اس کو مکمل کر دینا ہے. یہ صلحوں کی شرائط امام تحریر فرما رہے تھے, اس وقت حاکم شام امام کے سامنے موجود نہیں تھا. یہ شرائط آپ نے کوفے میں لکھی ہیں اور کسی سے مشورہ بھی نہیں کیا ہے. مشورہ وہ کرتا ہے جس کی عقل کمزور ہو، دوسروں کی عقلوں کی محتاج ہو. حسن سراپا عقل انسانیت ہے. شرط نمبر دو لکھی، کیا لکھی؟ اَن يَكُونَ الْأَمْرُ لِلْحَسَنِ مِنْ بَعْدِهِ، کہ یہ حکومت پھر واپس کرنی ہوگی حسن مجتبیٰ کی طرف. فَإِنْ حَدَثَ بِهِ حَدِيثٌ، اور اگر حسن پہ کوئی حادثہ پیش آ جائے، فَلِأَخِيهِ الْحُسَيْنِ، تو یہ حکومت حسین کا حق ہوگی. امام نے بڑی خوبصورتی سے معاویہ کے بعد یزید کا راستہ بند کیا. فَلِأَخِي الْحُسَيْن، اچھا یہاں پر بڑے افسوس کی بات یہ کہ بہت سارے مورخین نے اس شرط کو آدھا غائب کر دیا ہے. اتنا لکھا ہے اَن يَكُونَ الْأَمْرُ لِلْحَسَنْ مِنْ بَعْدِهِ، بس. یا اگر لکھا تو کیا لکھا؟ فَإِنْ حَدَثَ بِهِ حَدِيثِ فَالْأَمْرُ لِلشُّورَى مِنَ الْمُسْلِمِينَ. اللہ اکبر، پھر شورا فیصلہ کرے گی کون بنے گا. یعنی شرائط میں بھی، امام کی بیان کردہ شرائط میں بھی کس طرح سے ظلم کیا گیا کہ امام حسن مجتبیٰ علیہ الصلوۃ والسلام نے اتنا مضبوط لکھا. سنو نا، مضبوط لکھا. راستے سارے بند کرتے چلے گئے. شرط نمبر دو میں کہ اگر اب یہ حکومت منتقل ہوگی تو حسن کے لیے ہوگی، اور حسن نہ رہے تو حسین کے لیے ہوگی. اور خالی یہ نہیں ہے بلکہ کلمہ طیبہ کا عکس ہے، اس میں نفی پہلے اس بات بعد میں، یا اس بات پہلے نفی بعد میں. وَلَيْسَ لِمُعَاوِيَا، اور کوئی حق نہیں معاویہ کو، اَن يَحِدَ بِهِ احد، کہ کسی ایک کو اپنا جانشین مقرر کرے. دونوں باتیں واضح ہوئے کہ یہ حکومت اب اگر آئے گی تو حسین کے لیے ہوگی، اور یزید اور معاویہ کو کسی کے لیے اس کو نصب کرنے کا حق نہیں ہے. لیکن یہ شرائط اپنے مقام پر، اور حاکم شام کی چالاکیاں، عیاریاں، بدماشیاں اپنے مقام پر. کیا عیار ترین شخص ہے تاریخ کا، اتنا عیار ترین شخص ہے کہ دین اسلام کے ایسے مسائل، ایک اور مسئلہ جو اس نے برباد کیا امت کو، اللہ کے رسول نے خطبہ جمعہ کے لیے بیان کیا کہ کھڑے ہو کر خطبہ جمعہ دیا جاتا ہے، سوائے اس درمیانی وقفے کے جہاں ایک کو دو سے الگ کرنا ہو. یہ پہلا خطبہ اور یہ دوسرا خطبہ، اس کو فاصلہ کرنے کے لیے پھر امام جماعت خطیب جمعہ بیٹھ جاتا ہے، اور جیسے ہی بیٹھتا ہے تین دفعہ درود پڑھ کے اس کا خطبے کا فاصلہ، یعنی کیا کہنے، فاصلہ نہیں ہوا تو درود کے ساتھ ہوا. عیدین کے خطبے میں پانچ مرتبہ درود ہے، صلوات پڑھے محمد والے. عیدین کے خطبے کے درمیان پانچ بار درود ہے اور جمعے کے خطبے میں تین بار درود ہے، اس کے لیے بیٹھتا ہے امام جماعت. اور حاکم شام نے خطبہ جمعہ کو بیٹھ کے دینے کا رواج شروع کیا کہ میں تو خطبہ بیٹھ کے دوں گا. اس کے شروع کیے گئے کارناموں میں سے ایک کارنامہ، اور وہ کارنامہ یہ کہ ایک مرتبہ بیان کرتے ہیں کچھ اللہ کے رسول کے زمانے کے صحابی، عبادہ بن سامت ان میں خاص نام. ابو اللہ شس موجود تھا, کہتا ہے جنگ میں ہم معاویہ کے ساتھ گئے, اس نے بڑی جنگیں لڑی ہیں, جنگ لڑی, مال غنیمت خوب لوٹ کر لائے, اور مال غنیمت میں چاندی کے برتن, ایک بڑا چاندی کا برتن, ایک بڑا چاندی کا برتن تھا. حاکم شام نے کہا اس کو لے جا کے بیچ دو. تو عبادہ بن سامت نے فریاد کرنا شروع کر دی, تو کیا کہتا ہے اس کو بیچ دیں, اللہ کے رسول نے منع کیا ہے کہ چاندی کو چاندی کے مقابل, سونے کو سونے کے مقابل, تمر کو تمر کے مقابل, گندم کو گندم کے مقابل, جو کو جو کے مقابل, نمک کو نمک کے مقابل بیچنا حرام ہے جب تک کہ بالکل برابر برابر نہ بیچا جائے. اگر ذرا سا بھی اس میں زیادہ پیسہ, زیادہ عنوان, زیادتی کا عنوان قائم اور سود ہو جائے گا. اگر جنس کو جنس کے ساتھ بیچنا ہے تو پھر برابر برابر بیچنا ہے. یہ روایت عبادہ نے بیان کی. ایسے سنا حاکم شام نے غصے میں کہا کہاں سے لاتے ہو ایسی حدیثیں نکال نکال کے, ہم نے تو آج تک نہیں سنی رسول کی ایسی کوئی حدیث. ہم بھی تو ہوتے تھے, تو ہم بھی تو ہوتے تھے, تم بھی کے اندر تھے. اور کتنے وہ تھے جن کی وجہ سے رسول کی حدیث آج باقی رہ گئی. اب بہت سارے ایسے ہوتے ہوں گے نا رسول کے بزم میں, جو آتے تھے جلدی جاتے بھی جلدی تھے, کچھ آتے دیر سے تھے جاتے جلدی تھے, کچھ بیچارے ایسے تھے آتے تھے رسول کہتے تھے 440 تلوار پڑے گی, حاکم شام کی بدماشیاں اور بدعتوں کے حوالے سے عشقیہ اشعار, وہ اپنے مقام پر پوری داستان ہے, اس کی اپنی بیٹی کے حوالے سے, یزید کی بہن کے حوالے سے, عبد الرحمن ابن حسان ابن ثابت کے وہ عشقیہ اشعار پر پوری قوم نے احتجاج کیا تھا. حیرت کی بات ہے, شام کی پوری قوم نے احتجاج کیا, پہلے یزید نے کیا احتجاج, لکھا ہوا ہے تاریخ میں, اور تاریخ پڑھ رہا ہوں یہ تاریخ مشترکہ ہے, یزید نے احتجاج کیا تھا, اور یزید کے ابا جان نے ہر بات کو کہا کوئی بات نہیں, وہ تعریف کرتا کوئی بات نہیں, کوئی بات نہیں, کوئی بات نہیں. تو یزید کے بعد باقی تمام لوگ پہنچ گئے کہ یہ کیا کر رہا ہے, اگر ایک کسی خاتون کے عشق میں ایسے اشعار پڑھے جانے لگے تو کیا ہوگا, پھر معاشرہ خراب ہو جائے گا. کوئی بات نہیں, جاؤ کوئی بات نہیں, جاؤ. اچھا, کس طرح حد جاری کرتا تھا وہ بھی سن لیجئے, کہ 3-4 افراد آئے ہیں چوری کے جرم میں گرفتار کیے ہوئے, اور ان 4 افراد میں 3 کے ہاتھ تو کاٹ دیے, ان کے ہاتھ کاٹنے کا مسئلہ ہے نا, ہاتھ کاٹ دیے, چوتھے نے فریاد کی کہ مجھے چھوڑ دے. کہا تجھ کو بھی چھوڑ دوں؟ کہا دیکھ میں تجھ سے التماس کر, مجھے چھوڑ دے, دیکھ میں ہاتھ مت کاٹ. کہا لیکن میں نے باقی 3 کے ہاتھ کاٹ دیے ہیں, تجھے کچھ بنیاد پہ چھوڑ دوں. اب جملہ سنیں گے, اس کی ماں ساتھ میں تھی, اس جوان کی ماں ساتھ میں تھی, کہنے لگی بالکل ایسے چھوڑ دے کہ اسے تو اپنے گناہوں میں حساب کر لے, اس چوری کے جرم کو تو اپنے گناہوں میں حساب کر لے, جیسے تیرا کوئی محاسبہ سلوات پڑے گا محمد والے. جیسا کہ تیرا محاسبہ نہیں ہے تو بھی چھوڑ دے. تو عزیزان محترم, حاکم شام کی بد اخلاقیاں اور تمام تر صورتحال کے باوجود امام نے اس سے صلح فرمائی, کہ قوم کی حالت ایسی ہو چکی تھی, अच्छा ये बातें कुछ कल आई, शायद कुछ कल और आ सकेंगी कि शिया कुल कितने थे। शिया इतने कम थे जिनको उंगलियों पर गिना जा सकता था। शिया इतने कम थे, बाकी वो आम मजमा शियाए उस्मान और शियाए मुआविया कहलवाने वाले लोग एक आम मजमा था। और बहुत सारे तो ऐसे थे कूफे के रहने वाले जो मफाद परस्त थे। क्या मतलब? वो देखते थे जो जीत रहा हो उस तरफ हो जाते थे, जो जीत रहा हो उस तरफ हो जाते थे, ताकि उनका नुकसान ना हो फायदा ही फायदा हो। तो इमाम के कमांडर्स ने जो खयानत की है, जो बिके हैं, उनके तमाम माहौल को देखते हुए इमाम ने तो पहले जंग का फैसला ही किया था। जब लश्कर वालों ने कहा कौन लड़ेगा, अभी तो सर्दी का मौसम है, अभी गर्मी का मौसम है, अभी फसल पक रही है, कौन लड़ेगा अभी। जब इमाम ने बहानेबाजियां देखी और अपने साथ किसी को मुखलिस न पाया, तो इमाम ने एक ही रास्ता इख्तियार किया कि अगर अब शियत बच सकती है तो एक यही रास्ता है। इसके दो फायदे हुए, एक सुलहों के जरिए से इमाम ने शियत को बचा लिया, और एक सुलहों के जरिए से इमाम ने वहाबियत के चेहरे से नकाब उतार दिया। वरना मसाइल वही रहते। कौन कहता कि ये खिलाफ इस्लाम है? इनके सर परस्त आला जद अमजद हाकिम शाम बड़ा पक्का मुसलमान लगता था ऊपर से, उसके अंदर के सारे भेद खोलने के लिए इमाम मजबूर थे कि सुलह में लिखें अच्छा हुकूमत ले लो, ताकि पता चले कि हुकूमत नमाज के नाम पर नहीं, रोजे के नाम पर नहीं। और आपने गौर किया, चले एक मिसाल, आजकल तो खैर माशाल्लाह मुख्तारनामा इतना ज़्यादा अब उसकी फिल्में आ चुकी हैं और तमाम वाक़यात बच्चे बच्चे को ज़बानी याद हो चुके हैं। अलग एक जुमला, जब इमाम ने करबला के मैदान में नमाज पढ़ना चाही, नमाज ज़ोहरैन वक्त ज़वाल आफ्ताब हुआ, और अब वो फिल्म देख लीजिए या किताब पढ़ लीजिए, कहीं कहीं इख्तलाफ मिलेगा, कहीं कहीं इत्तेफाक मिलेगा कि ज़ुहैर इब्न क़ैन मुकाबले पर थे जब नमाज का वक्त हुआ, और आपने रोक दिया अपनी जंग को कि नमाज पढ़ने पहले बाद में पढ़ेंगे। शिमर इब्न ज़िलजौशन ने कबूल कर लिया, ठीक है नमाज के बाद लड़ेंगे। और जैसे ही शिमर इब्न ज़िलजौशन उमर इब्न साद के पास पहुंचा, उसने कबूल कर लिया, मगर खुदा गारत करे हफस इब्न उमर इब्न साद को। उसने जब सुना, वो लड़का अजीब कयामत का शैतान था, उसने अपने बाप से कहा क्या वाकयान हसन हुसैन इब्न अली को नमाज पढ़ने देना चाहते हैं? इसमें क्या हर्ज है बेटा, शरीफ और वजीफा है, पढ़ने दो नमाज को। कहता है अगर आपने उसको नमाज पढ़ने दी अपने दुश्मन को, तो जो हमारे साथ मजमा आया हुआ है ये बाकी समझता है हुसैन को, अगर हुसैन को नमाज पढ़ते हुए देखेगा तो ये हमारे खिलाफ हो जाएगा। अब जरा सा इस मंजर को ध्यान में लीजिएगा कि इमाम की सुलहों के तमाम तर मराहिल में उसने जो प्रोपेगेंडा किया हुआ इमाम के खिलाफ बागी होने का, नमाज के मुनकर होने का, हत्ता के मौलाए मुत्तकियान के खिलाफ वो प्रोपेगेंडा कि अली का नमाज से क्या ताल्लुक, ये कहां से है जुमला? ये जुमला शाम की पैदावार है। जब दो अफराद आपस में बात कर रहे थे, एक ने नमाज के मसले पर कहा कि ऐसा अली इब्ने अबी तालिब, पूछा ये कौन है, अली का नमाज से क्या ताल्लुक, और कितना सख्त जुमला में बयान नहीं कर सकता कि मौला को किस नाम से याद किया गया। تو یہ حاکم شام کے تمام کارنامے تھے. اس نے جب مولائے متقیان کی جو تصویر پیش کی وہ ایسی تھی, تو پھر ان کے بیٹے حسن, ان کے بیٹے حسین, اور آج کی حد تک باقی تین شرائط انشاءاللہ آنے والے تین دنوں میں. شرط نمبر دو, امام نے یہ جانتے ہوئے, بلکہ جب دونوں لشکر آپس میں ملے ہیں اور وہ سخت شرمندگی کا سامنا تھا ان سپاہیوں کو جن کو پہلے امام کہتے تھے چل کے لڑو, اس وقت بیٹھ جانے چھپ کر, اور جب لشکر شام کے سامنے سر لگو ہونا پڑا تب سب کے چہرے اترے ہوئے تھے. میں بات کہوں آپ سے, آسان نہیں تھا کسی نہ جاننے والے کے لیے صلحوں کے تمام مسائل کو برداشت کرنا. یہ تو ہم 1400 سال بعد آج یہ بات پڑھ رہے ہیں, تو اس وقت نہیں جاننے والے اشخاص تھے, لوگ تھے, انہیں تو یہ لگ رہا تھا یہ کیا ہو گیا, یہ کیسے ہو سکتا. اور اسی مجمع میں دو خطبے دیے گئے, ایک خطبہ دیا ہے حاکم شام نے اور ایک خطبہ دیا ہے معصوم نے. پہلے خطبہ ہے حاکم شام کا, پھر خطبہ معصوم کا ہے. حاکم شام نے اپنے خطبے میں جملہ کہہ دیا کہ جو شرائط صلح نامے میں لکھی گئیں یہ آج سے جو حسن ابن علی نے لکھی ہیں آج سے میرے ان پیروں کے نیچے ہیں. اس کے جملے نقل کفر کر رہا ہوں. اسی مجمع میں ابھی صلحوں پر خوشیاں ہیں کہ شرائط ہو گئی ہیں, مان لیے گئے ہیں تمام باتیں, اور وہ کہتا ہے کہ سب پہ سب. امام نے کتنا جلدی اسے اس کے خول سے باہر نکل آنے پہ مجبور کر دیا کہ کوفے سے شام بھی نہیں پہنچا کہ برہنہ ہو گیا. تو لباس پہنے ہوئے تھا, لباس تقویٰ, لباس زہد, وہ کیا سجدوں کے نشان لے کر آیا تھا. اللہ اکبر. عزیزو, اس امام کو یاد کرتے ہوئے اس کی مہربانیاں, اس کی محبتیں, کربلا میں امام کی قربانی کو قاسم کہتے ہیں, اور دو قربانیاں بہت عظیم ہیں کربلا میں, ایک اکبر اور ایک قاسم. قاسم حسن کی نشانی تھے اور اکبر حسین کے لخت جگر تھے. یہ دونوں ایسے نوجوان تھے کہ جن کی شہادت نے زمین و آسمان کو ہلا کے رکھ دیا. ایک سے بڑھ کر ایک مظلوم ہیں, ایک کے سینے میں بچی کا پھل ٹوٹ گیا تو ایک کی لاش پہ گھوڑے دوڑ گئے. کس کی مظلومیت کو بیان کروں, کس کی مظلومیت کو روک لوں, دونوں اتنے مظلوم ہیں, اتنے مظلوم ہیں, اور ان سے زیادہ مظلوم زہرا کا لخت جگر ہے. اکبر کو جب روانہ کیا تو اکبر کے پیچھے پیچھے پیدل ہی چلنے لگے, اور جب اکبر نے گھوڑے کو ترا سا تیز کیا تو امام دوڑنے لگے. اکبر نے قدموں کی آہٹ سنی, روک لیا, بابا ایسے تو میں نہیں جا سکتا, بابا اگر آپ کی اجازت نہیں ہے تو غلام واپس لوٹ آتا ہے. امام نے ایک جملہ ارشاد فرمایا, بیٹا اکبر تیرے سینے میں باپ کا دل نہیں ہے, اگر تیرا کوئی جوان بیٹا تجھ سے مرنے کے رضا مانگتا, اکبر میں تیرے دل سے پوچھتا, اکبر جاؤ باپ روکتا نہیں ہے, ایک احسان کرو اکبر, مڑ مڑ کے باپ کو دیکھتے رہنا. امام کو اکبر سے اتنی محبت تھی, اتنی محبت تھی, رونے والوں جملہ سنیے گا, اتنی محبت تھی کہ امام نے کسی کے لیے دعا نہیں مانگی ہے, اکبر کے لیے دعا مانگی ہے. روایت نہیں پڑھ رہا, روایت نہیں پڑھ رہا, یہ جملہ اس لیے بیان کر رہا ہوں کہ اکبر سے اس بات کی توقع نہیں ہے کہ اکبر پانی مانگنے بابا کے پاس آئے گا. अकबर के बच्चे तो नहीं है, अकबर को ऐसा तो नहीं कि मालूम ना हो कि खेमे में क्या हाल है, बाबा कितना प्यासा है, जुबान कितनी खुश्क है। ये इमाम की दुआ लगती है मुझे, इमाम ने दुआ मांगी होगी, परवरदिगार एक मरतबा अकबर को वापस भेज दे, एक मरतबा अकबर को वापस भेज दे, वरना जो मैदान करबला में गया लौट के वापिस नहीं आया, उसे उठा के लाना पड़ा है। अकबर अकेले शहीद हैं जो लौट के वापिस आए और आकर बाबा से कहते हैं, बाबा बड़ी प्यास लगी है, एक मरतबा एक कतरा आप पिला दीजिए, बाबा कतरा आप मिल जाए। फरमाया बेटा अकबर पानी कहाँ। अब इमाम ने वो अमल अंजाम दिया जो किसी शहीद के साथ अंजाम न दिया था। असगर प्यास से तड़पते थे, अपनी जुबान असगर के मुंह में नहीं दी थी। अब्बास बड़े प्यासे थे, उन मोहम्मद बड़े प्यासे थे, अकबर को करीब बुलाया, बेटा मेरे करीब आओ। इतनी मोहब्बत थी, एक इमाम ने अकबर को इतना करीब किया कि दहन से दहन लग गया। फिर फरमाया बेटा अकबर क्या गर्मी महसूस की है अपने बेटे की। फरमाया बेटा अकबर मेरी जुबान अपने दहन में ले लो। अकबर ने बाप की जुबान दहन में ली, तड़प के निकाल ली, बाबा आपकी जुबान मुझसे ज्यादा खुश्क। फरमाया बेटा अकबर जाओ, फिर बाबा नहीं रोकते, जाओ मैं दादा इंतजार में होंगे आप एक कौसर पर। अकबर मैदान में वापस आ गए थे। रोने वालों जुमला सुनोगे, कयामत का मंजर है, आसान नहीं है। अकबर की शहादत पढ़ना आसान नहीं है। सिर्फ दो तीन जुमले पढ़ूंगा, खुदा किसी बूढ़े बाप को वो मंजर न दिखा है जो कमर थामे हुए अकबर को ढूंढता हुआ जा रहा था। आवाज देते थे, कोई बता दो मेरे कमर को कहाँ देखा है, बताओ मेरे चांद को कहाँ देखा है। अश्किया इस्तेहज़ा करते थे, एक कोई बताता न था तो आवाज देते थे, बेटा बेटा तुम खुद ही आवाज दे दो मुझे, कि बूढ़ा बाप आवाज के सहारे सहारे तुम तक चलाए। अकबर के करीब पहुंचे, अकबर के जख्म जिगर को देखा होगा, कयामत का मंजर था। फिर फरमाया बेटा बेटा कोई आखिरी ख्वाहिश हो तो बयान कर दो। अकबर रोने लगे, बाबा बाबा बहन सुगरा की याद आ रही है, अगर इस वक्त में ज्यारत हो जाए तो अकबर को सुकून मिल जाएगा। रोने वालों अकबर ये नहीं कहते कि सीने पर दुआ पढ़ दीजिए, बाबा सीने में बहुत दर्द है, बाबा बच्ची का फल टूट गया है। फरमाते सुगरा अरे मेरी बहन की ज्यारत करवा दीजिए। इमाम ने शगाफ्ता किया उंगलियों को, अकबर देखो खुदा किसी भाई को अपने बहन की वो हालत न दिखाए जो अकबर ने देखी। रोते रोते चेहरा इस तरह से वीरान हो गया कि अकबर न पहचान सके। अरे देखा के मुंह रखे हुए खाक पर, अकबर की बहन, अकबर की बहन मुंह मट्टी में रखा हुआ रो रही है। तड़प के फरमाया बाबा ये सुगरा को क्या हो गया। फरमाया बेटा जा तेरे कदमों के निशान बने थे, सुगरा उनको महफूज किए हुए है, उस पर मुंह रख के रोती है, अकबर अकबर कहकर आवाज देती है। रोने वालों अकबर से इमाम ने फरमाया अकबर हम तुम्हें खैमे के अंदर ले जाना चाहते हैं, हमारी इमदाद करो। अकबर क्या इमदाद करूं बाबा का, मेरे अपने दोनों हाथ मेरे गले में डाल दे। हाय मेरा मौला, एक हाथ अकबर ने डाला, एक हाथ सीने पर रखा हुआ है। इमाम ने बर्छी का फल कैसे निकाला, रोने वालों में बयान नहीं करूंगा, खाली एक जुमला कहूंगा, अरे खुदा किसी को ये वक्त ना दिखाए बर्छी का फल निकालने से पहले। खाली इतना जुमला के इमाम ने उसे हरकत दी है, बर्छी को हरकत दी है, अकबर हिले, ज़मीने करबला हिली, अरे खैमे हिले, ज़ैनब कुबरा गिरी, मुसल्ले पर लैला गिरी है। अकबर के सीने से बर्छी निकाल कर इमाम अकबर को लेकर चले थे, कैसे चले थे, अरे सीने से सीना लगा लिया, अकबर से बड़ा प्यार था, सीने से सीना लगा लिया। अकबर के पांव जमीन पर खत खींचने लगे, गोया इमाम लाश को खींचने लगे, और जितना हिम्मत साथ देती थी वह मुश्किल आगे बढ़े। जैसी खैमे दिखाई दी आवाज दी, आओ बच्चों आओ, अब बूढ़े बाप से जवान की मैयत नहीं उठती। रोने वालों इमाम ने अकबर की लाश को लाकर रखा, उस जगह पे लाकर रखा है जहां और लाशें लाके लिटाए गए थे, जहां कासिम के टुकड़े लाकर रखे थे, अकबर की लाश को रखा। जुमला सुनेंगे, محمد مہدی ایک ذاکر گزرے ہیں وہ مجلس پڑھ رہے تھے. مجلس پڑھتے پڑھتے انہوں نے امام حسین علیہ السلام کے حرم میں روایت پڑھ دی کہ جب امام نے اکبر کی لاش کو لا کے لٹایا تو قاسم اور اکبر کی لاشوں کے بیچ میں بیٹھ گئے. ایک ہاتھ اکبر کی لاش پہ رکھا, ایک ہاتھ قاسم کی لاش پہ رکھا, اور ایک مرتبہ آسمان کو دیکھ کر فرمایا, پروردگار آج حسین غریب ہو گیا, پروردگار دونوں ہاتھ حسین کے, آج حسین غریب ہو گیا. اور روایت کا پڑھنا تھا کہ اتنا کوہرام بچا روزے حسین پر, لوگ بے ہوش ہو گئے روتے روتے. یہ ذاکر مجلس پڑھ کے اپنے قیام گاہ میں واپس پہنچے, جیسے ہی بستر خواب پر گئے حالت خواب میں ایک معظم آ کو دیکھا, آگے فرماتی ہیں اے ذاکر آئندہ یہ روایت حرم میں مت پڑھنے نا. پوچھا ہاتھ جوڑ کے حالت خواب میں معظم, اگر روایت غلط ہو تو میں کہیں نہیں پڑھوں گا, پر میں روایت تو صحیح پڑھتا ہے مگر جب سے تو پڑھ کر آیا ہے میرے بیٹے کو ہوش نہیں آ سکا ہے. واغر بتا اتنا غریب تھا حسین, ارے نہ قاسم رہے نہ علی اکبر رہے, وہ جڑ گیا حسین کا بھرا ہوا. اللہ لعنت اللہ علی القوم الظالمین وسيعلم الذين ظلموا من ينقلبون. ہمارے اللہ واسطہ محمد و آل محمد کا پروردگار, پروردگار واسطہ, واسطہ میرے مولا کے, ان دو عظیم قربانیوں کا واسطہ, اکبر کے کٹے سر کا واسطہ, قاسم کے کٹے ہوئے نوشہ کے سر کا واسطہ. پروردگار یہ دونوں سر کس طرح ساتھ ساتھ چلے ہوں گے, پروردگار واسطہ ان تمام تر راستے بھر کے مصائب کا کہ ہائے بیوہ ماں اپنے بیٹے کے سر کو دیکھتی ہوئی چلی. پروردگار واسطہ اکبر کے زلف مبارک کا, واسطہ اکبر کے گیسوؤں کا. پروردگار تمام مانگنے والوں کی مرادیں پوری فرما.